नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य रहेको छ।
आजको कार्यक्रममा हामी सम्पत्ति शुद्धिकरण, त्यसको अवधारणा र आयाम, सम्पत्ति शुद्धिकरण सम्बन्धी नेपालको कानूनी व्यवस्था, विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा तथा कानूनको अपर्याप्तताले अन्तर्राष्ट्रिय तहमा नेपालले हाल झेलिरहेको समस्या, त्यसको समाधानका लागि भइरहेका प्रयास आदिका विषयमा केन्द्रित हुनेछौ। गैर कानूनी रूपमा आर्जन गरेको धन सम्पत्तिलाई कानूनी काम कार्यवाहीबाट आएको भनी देखाउने प्रपञ्च, नाटक वा वित्तीय अपराधलाई सम्पत्ति शुद्धिकरण भनिन्छ। सामान्यतया सम्पत्ति शुद्धिकरण पद, पैसा र पहुँचका आधारमा गरिने राज्य र जनता विरूद्धको गम्भीर अपराध हो। अर्को शब्दमा त्यसलाई कालो धनलाई सेतो बनाउन गरिने कागजी धोकाधड़ी पनि भन्ने गरिन्छ। विश्वमा यस्तो कार्यलाई गैर कानूनी मात्र नभई गम्भीर प्रकृतिको आर्थिक अपराध मानिन्छ। यद्यपि विश्वभर नै सम्पत्ति शुद्धिकरण भइरहेको पाइन्छ, नेपालमा पनि सम्पत्ति शुद्धिकरणका कैयौं घटना एवं प्रवृत्ति प्रकट भएका छन्। नेपालमा सम्पत्ति शुद्धिकरण प्रभावकारी नभएको सम्बद्धहरूको बुझाइरहेको छ। यसै सन्दर्भमा सम्पत्ति शुद्धिकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानीमा राख्ने वित्तीय कार्यवाही कार्यदल अर्थात फाइनेन्सियल एक्सन टास्क फोर्स FATF र त्यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह APGले सम्पत्ति शुद्धिकरणको मामिलाबारे नेपालको तेस्रो पारस्परिक मूल्याङ्कन हालै सम्पन्न गरेको छ। FATF र APGको पछिल्लो मूल्याङ्कनको नतिजाले नेपाललाई के फरक पार्छ र हामीले भोग्नु परिरहेको भनिएको विद्यमान समस्याको समाधानमा हामी कसरी र कहिले सफल हुन्छौं भनेर हामीले सोही विषयमा विद्यावारिधि गर्नुभएका नेपाल राष्ट्र बैंकका उपनिर्देशक एवं हाल अर्थ मन्त्रालयमा रहेर सम्पत्ति शुद्धिकरणकै विषयमा कार्यरत डाक्टर हरिकुमार नेपाललाई सोधेका छौं।
हामीले जे जे विषयवस्तुको मूल्य मानिसको जीवनमा रहन्छ त्यसलाई हामी सम्पत्ति भन्छौं। यो सम्पत्ति शुद्धिकरण भनेको चाहिँ कसैले धन सम्पत्ति आर्जन गैर कानूनी तरिकाले गर्यो भने त्यो कालो धन मानिन्छ। त्यो कालो धन चाहिँ मैले गैर कानूनी काम वा आपराधिक काम गरेर गरेको होइन, मैले चाहिँ कानूनी काम गरेर गरेको हो भनेर देखाउन कसैले जो नाटक गर्छ, प्रपञ्च गर्छ र यस्ता कागज प्रमाणहरू सृजना गर्छ भने त्यतिखेर उसले सम्पत्ति शुद्धिकरणको कसुर गरेको मानिन्छ। अर्थात् ठगी गर्नु एउटा अपराध हो, कसुर हो। कसैले ठगी गरेर प्राप्त गरेको सम्पत्ति ठगी गरेर प्राप्त गरेको होइन, मैले सेयरमा लगानी गरेर प्राप्त गरेको, मैले घर जग्गा किनबेच गरेर प्राप्त गरेको, मैले ब्याङ्कमा राखेर बिमा खालका प्रोडक्टहरू किनेर प्राप्त गरेको भन्छ भने वा त्यस्ता खालका प्रमाण सृजना गर्छ भने हामी त्यसलाई सम्पत्ति शुद्धिकरण भन्छौ। यस्तो कर्मलाई अपराध मानिन्छ। अहिले 1980 भन्दा अगाडि यस्तो कर्मलाई अपराध मानिँदैन थियो संसारमा। संसारमा जब ग्लोबलाइजेसन भयो, ठुल्ठुला आर्थिक अपराधहरू गर्न थाले, आर्थिक अपराधमा ठुल्ठुला सक्षम व्यक्तिहरूको बेमानहरू गठजोड हुन थालो, त्यसपछि संसारले नयाँ दर्शन थपो। ठगी एउटा अपराध हो, भ्रष्टाचार एउटा अपराध हो, करछली एउटा अपराध हो। त्यस्तो अपराधबाट प्राप्त गरेको सम्पत्ति शुद्धिकरण गर्ने प्रक्रिया अर्को अपराध हो। चाहे त्यो ब्याङ्कमा राखेको होस्, चाहे त्यो बिमाको प्रोडक्ट किनेको होस्, चाहे त्यो घर जग्गा किनेको होस्, चाहे त्यो सेयर खरिद बिक्री गरेको होस्, चाहे सुनचारी खरिद बिक्री गरेको होस्, त्यस्ता कर्म पनि अपराध हुन्, जसलाई हामी प्लेसमेन्ट लेयरिङ इन्टिग्रेसन गर्छौँ भन्ने संसारले फौजदारी न्याय प्रणालीको अर्को दर्शन थपेको छ। फलत धेरै ठुल्ठुला आर्थिक अपराधीहरू यसमा परेका छन् र समाजलाई एउटा सुशासित सरकारहरू सफल हुँदै गएका छन्।
नेपालमा चाहिँ सम्पत्ति शुद्धिकरण सम्बन्धी विषय अथवा यहाँले उल्लेख गर्नुभएको जस्तो आर्थिक अपराधका विषयहरू चाहिँ के हुन्, यसलाई चाहिँ कानूनले कसरी व्यवस्थित गरेको छ?
हामीसँग सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 छ, त्यसको पटक पटक संशोधन भएको छ। त्यसको पुनः थप संशोधनको लागि अहिले विधेयक पनि प्रतिनिधि सभामा थप विचाराधीन छ। त्यो अहिले भएको ऐन जुन छ त्यसले अघि मैले भनेकै कुरालाई कानूनी भाषामा व्यक्त गरेको छ। त्यसले के भनेको छ भन्दाखेरि चाहिँ कसैले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्न अपराध हो, त्यो परम्परागत रूपमा नेपालका कानूनले भनेकै छन्। नेपाल कानूनले थप नभनेको कुरो के थियो त भन्दाखेरि चाहिँ त्यहाँनिर त्यो कालो धनलाई शुद्धिकरण गर्ने प्रक्रिया, जस्तै गैर कानूनी आर्जनबाट घर किन्नु वा ब्याङ्क वित्तीय संस्थामा राखेर चाहिँ त्यहाँबाट चाहिँ मैले चाहिँ नेगोसिएबल इन्स्ट्रुमेन्टमा कन्भर्ट गर्नु, एउटा खाताबाट वा एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा रकमहरू ट्रान्सफर गर्नु वा त्यस्तो सम्पत्तिले केही खरिद बिक्री गर्नु वा त्यो उपभोग गर्नु अपराध हो कि होइन त भन्ने कुरामा चाहिँ हाम्रा कानूनहरू पहिले मौन थिए, संसारका कानून पनि मौन थिए। तर हामीले 2008 र खास गरी 2070 यसलाई जसले संशोधन गर्यौं त्यसले के भनौ, यस्ता पछिल्ला गतिविधिहरू पनि गैर कानूनी आर्जन कसैको छ भने त्यस्तो गैर कानूनी आर्जनबाट प्राप्त सम्पत्तिको परिचालन पनि अपराध हो भन्ने हाम्रो कानूनले गरेको छ। त्यो कानूनमा पर्याप्तता छैन कि भनेर चाहिँ सरकारले संसदमा विधेयक पनि थप प्रस्तुत गरेको अहिलेको अवस्था छ। र त्यो कानूनले थप के बनाएको छ भने अपराध अनुसन्धान गर्ने निकाय मात्र होइन कि वित्तीय क्षेत्रका र गैर वित्तीय क्षेत्रका पनि आर्थिक क्रियाकलाप गर्ने संस्थाहरूले पनि यसलाई केही हदसम्म हेर्नुपर्छ। कसैले प्रिभेन्टिभ पार्टबाट हेर्नुपर्छ, कसैले क्युरिटिभ पार्टबाट हेर्नुपर्छ, कसैले एसेट रिकभरीको पार्टबाट हेर्नुपर्छ भन्ने कानून व्यवस्था गरेका छ। अहिले नेपालका करिब 50 बढी सरकारी निकायहरू र धेरै यस्ता खालका आर्थिक वा वित्तीय कारोबार गर्ने चाहिँ व्यावसायिक संस्थाहरू यसमा संलग्न भएर काम कारवाही गरिरहेको अवस्था अहिले छ। यसले पुगेन भनेर सरकारले विधेयक पनि संसदमा पेश गरिसकेको र प्रतिनिधि सभाको कानून तथा मानव अधिकार समितिले पारित गरेर हाउसमा पेश गरिसकेको अवस्था पनि छ।
सम्पत्ति शुद्धिकरणको विभिन्न प्रवृत्तिहरू, विभिन्न आयामहरू छन् र यसलाई अब अहिले पछिल्लो समयमा अन्तर्राष्ट्रिय कसुरकै रूपमा पनि लिइएको छ र अन्तर्राष्ट्रिय मुद्दा बनेको छ। एउटा कुनै देशमा भएका कानूनहरूको अपर्याप्तता या अन्य विभिन्न कारण पनि अन्तर्राष्ट्रिय मुद्दा बन्ने गरेको छ। नेपालको चाहिँ अवस्था कस्तो छ अहिले?
एकदम सही भन्नुभयो। त्यसैलाई कसरी ट्याकल गर्ने भनेर नेपाल सरकार अगाडि बढेको छ र नेपाल सरकारको कमिटमेन्ट यसमा अन्तर्राष्ट्रिय जगतमा र राष्ट्रिय रूपमा पनि एकदम गम्भीर र सोलिड प्रकृतिको छ। यसरी हेर्नुभयो भने करिब 100 इतिहास भएको सम्पत्ति शुद्धिकरण निवारणको प्रयासमा नेपालले विगत 1.5 दशकमा गरेको प्रयास संसारमै नमुना हो। तर त्यो पर्याप्त भएन, कुरा त्यति मात्रै हो। यति छोटो समयमा त्यति ठूलो प्रगति चाहिँ सायद संसारका कुनै देशले गरेका होला। तर हामीले जे जति प्रयास गर्यौं, भर्खरै हाम्रो देशको तेस्रो चरणको अन्तर्राष्ट्रिय पारस्परिक मूल्याङ्कन पनि यो विषयमा समाप्त भएको छ। त्यसको प्रतिवेदन पनि गत असोजमा सार्वजनिक भएको छ। त्यो हाम्रा सरकारका सरकारी 57 सरकारी निकाय र निजी क्षेत्रको प्रयास, निजी क्षेत्र सहित अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीको छलफलबाट, सहकार्यबाट आएको रिपोर्ट हो। त्यो रिपोर्टले के भन्यो त भन्दाखेरि हाम्रो प्रगति हुँदै गएको छ, तर आर्थिक अपराधका मोडालिटीहरू पनि संसारमा परिवर्तन हुँदै गएका छन्। त्यसलाई हेर्ने, त्यसलाई मूल्याङ्कन गर्ने पद्धति पनि नयाँ नयाँ संसारमा आएका छन्, जुन हिजो हाम्रो मूल्याङ्कन हुँदा भएको थिएन। त्यसैले त्यो पछिल्लो 2012 आएका आर्थिक अपराध विरुद्धका जुन नयाँ मापदण्ड छन् संसारले हामी समेत भएर ल्याएका र त्यसलाई कसरी हेर्ने भनेर मूल्याङ्कन गर्ने पद्धति पनि 2013 ल्याएको छ, जुनको अपडेट अस्तिसम्म पनि भइरहेको छ। त्यसको आधारमा नेपालको मूल्याङ्कन गर्दा 40 यसका क्षेत्र छन्। ती 40 मध्ये रेटिङ गर्दा हामी कसरी गरिन्छ अन्तर्राष्ट्रियमा भन्नु भने ठ्याक्कै कानून मिल्यो, न्यूनतम मापदण्ड जुन अन्तर्राष्ट्रिय छ त्यो अनुसार हाम्रो कानूनी व्यवस्था, हाम्रो संस्थागत संरचना मिल्यो भने त्यसलाई कम्प्लायन्ट भनिन्छ। त्यस्तो कम्प्लायन्ट चाहिँ 40 मध्ये हामी 5 हुन पुग्यौँ, 40 छन् यसका आधार। अनि अलिअलि कम भएको तर धेरै पुगेको अरू हामी 16 पुग्यौँ र 21 पुग्यौँ, जबकि 2011 त्यो साह्रै कम थियो, 4 थियौँ हामी भनेदेखि त्यहाँ पुगेका छौँ। जुन 2013-14 हामीले चाहिँ ऐन संशोधन गरेर धेरै माथि लगेको र पछिल्लो प्रयासले पनि यो 21 पुगेको। यसको अर्थ के भने बाँकी 19 जुन छन् जो चाहिँ पार्सियली कम्प्लायन्ट र नन कम्प्लायन्ट भन्छौँ हामी टेक्निकल भाषामा, भनेको करिब करिब 50% चाहिँ हामीले आर्थिक अपराध विरुद्धका कानून अझै बनाउन, न्यूनतम कानून केन्द्र व्यवस्था अझै बनाउन बाँकी छ भन्ने यसले देखिएको छ। र यसैको सुधारको लागि अघि मैले यहाँलाई राखेँ नि, संसदमा विचाराधीन विधेयक छ भनेर, त्यो पनि प्रतिनिधि सभामा अन्तिम अवस्थामा पुगिसकेको विधेयक छ। त्यो विधेयक पारित भएको अवस्थामा मलाई लाग्छ हामी 75-80% भन्दा एभब कम्प्लायन्ट वा लार्जली कम्प्लायन्ट हुन्छौँ, जुन हाम्रो देशमा आर्थिक अपराध नियन्त्रणको लागि आवश्यक न्यूनतम कानूनी संरचना पूरा गर्न महत्वपूर्ण आधारशिला हुनेछ। यो आर्थिक अपराध भनेको फेरि एउटा ख्याल गर्नुपर्छ, हामीले संसारमा जति पनि आर्थिक अपराध ठुल्ठुला भएका छन् त्यसमा पहुँचवालाको बढी योगदान देखिन्छ। त्यस कारणले त्यस्ता खालका व्यक्तिहरू संलग्न भई संगठित रूपमा गरिने यो अपराध र अन्तर्देशीय रूपमा गर्ने यो अपराध, यहाँले भन्नुभयो जस्तै राइट ट्याकल गर्न परम्परागत कानून, फौजदारी मान्यता, परम्परागत संरचना र जनशक्तिको क्षमता, चाहे निजी क्षेत्रमा होस् चाहे सरकारी क्षेत्रमा होस्, त्यो पुग्दो रहन्छ। यो संसारले महसुस गरेको कुरो हो, किनभने सामान्य मान्छेलाई डिल गरे जस्तो अनुसन्धान अधिकारीले वा प्रहरीले वा सम्पत्ति संरक्षण विभागले यहाँ गर्न सकिँदो रहेनछ। त्यसैले संरचनाको रूपमा पनि फरक गर्नु पर्यो, कानून रूपमा पनि सक्षमता दिनु पर्यो र क्षमता पनि अभिवृद्धि गर्नु पर्यो भनेर त्यो कानून लगेको छ। एउटा त्यो पाटो। दोस्रो पाटो यसमा के हुन्छ भन्नुहुन्छ भने कति प्रभावकारी भयो त कुनै देशको आर्थिक अपराध नियन्त्रण गर्ने चाहिँ इनिसिएटिभ चाहिँ वा प्रयास भन्ने हेरिन्छ, त्यसलाई हामी प्रभावकारिता भन्छौँ। एउटा हामी कानुनी क्षेत्रको संस्थागत क्षेत्रको मूल्याङ्कन गरिन्छ, अर्को चाहिँ त्यसको कार्यान्वयनको प्रभावकारिताको मूल्याङ्कन गरिन्छ। यो क्षेत्रमा चाहिँ त्यसका 11 आधार छन्। 11 आधार मध्ये मूल्याङ्कन हुँदाखेरि चारा रेटिङका स्केल छन्। एउटा हाई लेभल अफ इफेक्टिभनेस, एउटा सब्सटान्सियल लेभल अफ इफेक्टिभनेस, एउटा मोडरेट लेभल अफ इफेक्टिभनेस, एउटा लो लेभल अफ इफेक्टिभनेस। 11 मध्ये हामी लो लेभल अफ इफेक्टिभनेसमा 7, मोडरेट लेभल अफ इफेक्टिभनेसमा 4 र सब्सटान्सियल लेभलमा र हाई लेभलमा कुनैमा पनि हामी अङ्कित हुन नसकेकोले अहिले नेपाल सरकारको समग्र प्रयास त्यो कानुन पारित गर्ने गराउने मा त्यसमा सहयोगी भूमिका खेल्ने संसदमा, र अर्को चाहिँ के त भन्दाखेरि चाहिँ आर्थिक अपराध अनुसारको क्षेत्रमा आर्थिक अनुसार अपराधसँग सम्बन्धित विषयको नियमन सुपरिवेक्षणको क्षेत्रमा, त्यस्तै टेरिज्मका पनि कहीँ सम्भावना रहन्छन् कि भनेर त्यसका लागि आधारभूत संरचनाहरू एकदम तत्वचित्त बनाएर राख्ने कुरामा अगाडि बढेको अवस्था छ। यसैले यो प्रतिवेदन सार्वजनिक रूपमा भएकोले यहाँले पनि हेर्न सक्नुहुन्छ, यो सरकारी वेबसाइटहरू पनि छन्, हामी सदस्य भएको एसिया पेसिफिक ग्रुप अन मनिलन्डरिङको वेबसाइटमा पनि छ, अनि यहाँ हेर्न सक्नुहुन्छ। त्यसैले सरकार यसमा लागेको छ, यो कभर अप भइसकेपछि हामी यो कुनै पनि जोखिमबाट अलग हुन्छौँ। योबाट अलग हुन केही समय लाग्ला, जब हामी अलग हुन्छौँ हामी धेरै खालको चाहिँ अन्तर्राष्ट्रिय जोखिमबाट पनि बच्छौँ। एउटा यो प्रणालीको हामी आन्तरिक रूपमा चाहिँ कार्यान्वयन गरेर जुन खालका आर्थिक अपराधहरू नेपालमा देखिएका छन् जसलाई परम्परागत कानूनले मात्र निवारण गर्न सकेका छैनौँ, त्यसलाई धेरै हदसम्म हामी कन्ट्रोल गर्न सक्छौँ र गलत आर्थिकगत क्रियाकलाप गर्ने त्यसको सम्पन्नताको आडमा राज्यमा एक खालको दबदबा मचाउने र अन्तर्राष्ट्रिय रूपमा पनि त्यसको साम्राज्य क्रिएट गर्ने जो खालका व्यक्तिहरू नेपाली हुन् वा विदेशी हुन् त्यस विरुद्ध सरकार सशक्त भएर लाग्छ र त्यस्ता व्यक्तिले आर्जन गरेको सम्पत्ति सरकारको ढुकुटीमा आउँछ, जनताको ढुकुटीमा आउँछ र इमान्दार मेहनती र परिश्रमी व्यक्ति अगाडि बढेर यो नेपालीले जुन सदादेखि सयौं वर्षदेखि जुन समृद्धिको सपना सोचेको छ, सुशासनको सपना सोचेको छ, त्यस्तो पूर्ति हुन सहज हुन्छ एउटा यसले। अर्को यही कारणले हामीले आन्तरिक रूपमा आर्थिक बदमाशहरूलाई कारवाही गरेको कारणले संसारले हामीलाई नेपाल चाहिँ सुशासनतर्फ उन्मुख भएको आर्थिक अपराध नियन्त्रण गर्न उन्मुख भएको देश मानेर हाम्रो देश के अरे चाहिँ हाम्रा ब्याङ्क वित्तीय संस्थाहरूको अन्तर्राष्ट्रिय कारोबारमा अहिले पनि राम्रै छ, तर यस्ता गतिविधिले चाहिँ बढ्यो भने सहजता आउँछ, त्यसमा सहजता आउँछ जसको कारण हाम्रा एलसी लगायतका अन्तर्राष्ट्रिय कारोबारहरू गर्न सहज हुन्छ। अर्को यो जुन डिप्रेसनमा पनि समस्या आउन सक्थ्यो यदि गलत हाम्रो आर्थिक क्रियाकलाप पनि आर्थिक अपराध नियन्त्रण गर्ने क्षमता कमजोर भएको भए त्यसमा पनि त्यस्तो समस्या आउँदैन। अर्को विदेशी लगानी जुन हाम्रो देशको विकासको लागि विदेशी लगानी र प्रविधि जुन अलि आवश्यक छ त्यसमा पनि विदेशी लगानीकर्ताहरूले विदेशी राष्ट्रहरूले हामीलाई विश्वास गर्छन्, अन्यथा अहिलेसम्म संसारमा आर्थिक अपराध बढी भएको देशमा यस्ता कुरा विश्वास गरिएको देखिँदैनन् र सरकारसँग जुन विदेशी सरकार र विदेशी संस्था अन्तर्राष्ट्रिय संस्थाहरूले डिल गर्छन् त्यतिखेर पनि यस्ता कमजोर यस्ता आर्थिक अपराध नियन्त्रणमा कमजोर भएका मुलुकहरूमा त्यो अपराध नियन्त्रण गर्न शर्त राखिने भएको कारणले हामीले यति कुरा गर्न साथ यसबाट मुक्त हुन्छौँ। यसको फल के हुन्छ भन्नुहुन्छ भने एकातिर हामी सुशासनको मार्गमा जान्छौँ, आर्थिक अपराधीहरूलाई ठेगान लगाउँछौँ भने अर्कोतिर इमान्दारी मेहनती र परिश्रमी मान्छेहरूलाई अगाडि बढाउँछौँ र देशको विकासको सपना पूरा गर्न सक्छौ, र तेस्रो चाहिँ अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो मुलुक प्रतिको एउटा विश्वास र मुलुकको प्रतिष्ठा चाहिँ उच्च बनाउन सहयोग गर्छौ। यसरी सरकार लागेको रह्यो र सरकारका निकायहरू लागिरहेको अहिलेको अवस्था छ।
तर नेपालको रेटिङ जुन छ, जुन यहाँले उल्लेख गर्नुभयो अन्तर्राष्ट्रिय पारस्परिक मूल्याङ्कनमा ती मापदण्डहरू पूरा गर्न नसकेका कारण अब नेपाल कालो सूचीमा जाने भयो, नेपाललाई अप्ठ्यारो छ, नेपालले चाहिँ सही ढंगले त्यसको कार्यान्वयन गरेन, भएका विद्यमान कानूनहरूको पनि सही कार्यान्वयन भएन, यहाँले भने जस्तो नयाँ कानून व्यवस्थाहरू पनि नेपालले गर्नुपर्ने समयमा गरेन भन्ने खालका कुराहरू पनि छन् नि त।
यसरी हेर्नुपर्छ, विषय नयाँ हो, प्रणाली नयाँ हो। मैले भने नि 1920-30 शब्दावलीहरू सुरु भए पनि सुरु सुरुमा संसारमै यसको कानून नभएर करमा छलीमा अन्य अपराधहरूमा कारवाही गरिएको हो। पछि 1950-60 दशकतिर अलिअलि कन्सेप्चुअली क्लियर भएको हो। 1980 एउटा अमेरिकन फैसलामा यो शब्द कोइन भएको हो। 1989 यसका संसारले एउटा इन्टिग्रेटेड सिद्धान्त प्राप्त गरेको हो। हाराहारी 30 इतिहास छ। 30 इतिहासमा डेभलप कन्ट्री पनि हिँडेका छन्, हामी पनि हिँडेका छौँ। हामी चाहिँ खास गरी 2002 यो एसिया पेसिफिक ग्रुप अन मनी लन्डरिङ भन्ने संस्थाको सदस्य जुन रिजनल अर्गनाइजेसन हो समयमा सदस्य बनेर 2008 कानून ल्याएर 2012-13 दोस्रो तेस्रो पटक संशोधन गरेर अहिले आहार व्यापक 70-80-85% चाहिँ हाम्रो कानुनी रूपमा कम्प्लाई हुन्छ, किनभने यो हाम्रो देशको लागि अति आवश्यक रहेछ। आर्थिक अपराध नै यो देशको रोग हो। हरेक राजनीतिक परिवर्तनको पछाडि यो आर्थिक विकृतिमा जनताको वितृष्णा छ भन्ने सरकारले बुझेर, राजनीतिक दलहरूले बुझेर, प्रशासनले बुझेर यस्ता यस्ता कानुन यति छोटो समयमा, त्यो पनि यस्ता खालका अपराध, गम्भीर प्रकृतिका अपराध नियन्त्रण गर्न, आर्थिक अपराध नियन्त्रण गर्न हाम्रो जस्तो संस्कार भएको देशमा सरकार आउनुलाई हामीले सकारात्मक रूपमा लिएर धैर्य गर्नुपर्छ। अब गरेन, केही पनि गरेन, मान्छे घरमै बसिरह्यो भने त खाने नपाई भोकै मर्छ नि। तर गरिरहेका छौँ, सरकार अगाडि बढिरहेछ, सरकारका निकायहरू अगाडि बढिरहेका छन्। त्यस कारणले यो कानुन पनि आउँछ भन्ने मलाई विश्वास छ। अनि अर्को चाहिँ कानुनको कार्यान्वयन, अहिले भएको कानुनको कार्यान्वयन र थप जो व्यवस्था आउँछ त्यसको कार्यान्वयनले हामी न त ग्रे लिस्टमा जान्छौँ न त अन्तर्राष्ट्रिय कालो सूचीमा जान्छौँ। अब कालो सूची भनेको पनि सिधै जाने होइन, ग्रे लिस्टमा पर्दै जाने हो, त्यसमा पनि केही समय हुन्छ। र मैले अहिलेसम्म बुझेको सरकारको प्रयासबाट त के देख्छु, र जुन द्रुतता सरकारमा, संसदमा र निकायहरूमा जुन पिरोलो देखिन्छ, सबैजना यो देशको रोगै आर्थिक अपराध हो, ठुल्ठुला आर्थिक अपराध हुन्, त्यसलाई निवारण नियन्त्रण गर्नुपर्छ र देशलाई अगाडि बढाउनुपर्छ भन्ने छ। यो सोचका बीच पनि कसरी ग्रे लिस्टमा, कसरी कालो सूचीमा जाला र मलाई त्यस्तो लाग्दैन। कथम कदाचित तपाईँले भनेको दुर्भाग्य भयो भने त्यो हामी सबैको दुर्भाग्य हो, तर त्यो हुँदैन। अब नेपाली जनता वा चाहिँ नेपाली संसद, नेपाल सरकार, नेपालका निकायहरू सबै यसमा लागेका छन्। यसरी नसोचौं भन्ने म अहिले यहाँलाई आग्रह गर्छु।
उहाँ हुनुहुन्थ्यो हाल अर्थ मन्त्रालयमा रहेर सम्पत्ति शुद्धिकरणका विषयमा कार्यरत नेपाल राष्ट्र बैंकका उपनिर्देशक डाक्टर हरिकुमार नेपाल हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।